نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا توسر وتمم بالخير اللہ تعالیٰ کی توفیق سے تیسرے پارے کا آخری سبق ہے آیت نمبر 78 سے 91 سورۃ آل عمران. دل میں خوشی بھی آتی ہے ایسے وقتوں پہ, اداسی بھی آتی ہے اور ذمہ داری کا احساس بھی آنا چاہیے. آپ کو پتہ نہیں کیا کیا آتا ہے, مجھے تو یہی فیل ہوتا ہے کہ اللہ تعالیٰ نے دوسروں سے بڑھ کے ہمیں نوازا ہوا ہے. میں آج تھوڑی سی اپنی فیلنگ شیئر کر دوں آپ سے سبق کے سے پہلے. آپ دیکھیے نا کہ جیسے کسی کے پاس پہلے سے بچے ہوتے ہیں, پھر اللہ اور بچے دے دیتا ہے. ایک بیٹا تھا, دو ہو گئے, چھ ہو گئے, تو ہر بیٹے کے ساتھ یہ احساس آتا ہے کہ اللہ نے ہمیں ایک اور نعمت دے دی. یہی چیز دنیا کے ہر معاملے میں ہے نا, جو بھی چیز ایک کے پاس ہے اور پھر اور مل جائے. لیکن کیا کبھی آپ کو دنیا کی کوئی آسودگی ملے, مال دولت ملے, تو آپ کو اپنے وہ ساتھی یاد آتے ہیں جو ان چیزوں سے محروم ہیں؟ میں نے بعض ماؤں کو سنا ہے اللہ اب ان کو دے جن کے پاس نہیں ہے, یعنی مطلب کہ اب ہمیں اور نہ دے. پھر اسی طرح جب آپ اپنے گھر میں بہت اچھا کھائے پئیں تو آپ کو اپنے, ہو سکتا ہے کوئی غریب ہو رشتہ دار, کوئی ماموں پھوپھو خالہ چچا بھائی بہن, تو آپ کو وہ یاد آتے ہیں نا. میں آپ کو اپنے دل کی بتاؤں کہ مجھے بغیر کسی مبالغے کے نہ مجھے کسی سے کچھ لینا اور نہ مجھے کچھ دینا, لیکن مجھے دنیا کی سب سے بڑی دولت قرآن لگتی ہے. ہم بظاہر چار چیزیں دیکھ لیتے ہیں, مچھلی پہ لفظ اللہ لکھا ہوا, محمد لکھا ہوا صلی اللہ علیہ وسلم, لوگ باتیں شروع ہو جاتے ہیں. اتنا خوبصورت یہ تحفہ ہمارے گھروں میں, میں کہتی ہوں کبھی محسوس کرے نا, ناقدری کی انتہا ہے آج ہم مسلمانوں کی. اپنے آپ کو مبارک دیں کہ اللہ نے مجھے یہاں بٹھایا ہوا ہے, میں سننے والی ہوں اور اللہ کا کلام میرے ساتھ ہے. خاص طور پہ جو کل کے سبق کی آخری آئے تھی, ولا یکلمہم اللہ, جملہ تو میں یہاں بول گئی تھی نا کہ اللہ کے کلام نہ کرنے کا ایک انداز دنیا میں یہ ہے کہ اللہ اپنے اس کلام سے دور کر لیتا ہے. وجہ ہی بنتی ہے, سچ بتاؤں بغیر وجہ کے کوئی نہیں چھوڑتا, کچھ تو آتے ہی نہیں, ندانی, غفلت, کیئرلیسنیس, اور جو آتے بھی ہیں ان کو کتنی دفعہ اللہ تعالیٰ نے اس چیز کے لیے بیچ میں ٹوکا ہوگا نا. مثلا ایک وہ جس تک بات ہی نہیں پہنچی نا, تو میں اس وقت اتنی جذباتی ہو کے سوچ رہی تھی کہ اللہ تعالیٰ ولا یکلمہم اللہ, یہ تیرا اتنا پیارا کلام ہے, تو نے مجھے اس سے دور کرنا. کوئی ریزن اچھی یا بری ہوگی لیکن لا یکلمہم اللہ علی کیفیت ہے. تو اس کے بعد پھر گھر جا کر بھی اور آج بھی میرے دل میں وہ جذبے شکر کے کہ اللہ آج تیسرے پارے کا آخری سبق میرے سامنے ہے, میرے اتنے اعمال کی سیاہی کے باوجود تو نے مجھے پھر بھی اس کرسی پہ بٹھایا ہوا ہے. تو میں نے کہا اللہ تو یہ نہ کہنا کہ لا یکلمہ اللہ, میں نے تجھ سے کلام نہیں کرنا, تو میرا کلام پڑھانے کے قابل ہی نہیں ہے. تو بہت شکر اور جذبے اور نیاز مندی, اور یقین کریں یہ جذبے باہر سے نہیں کوئی دے سکتا آپ کو. جیسے محبت بھی دل کے اندر سے پھوٹتی ہے نا, اسی طرح پہلے تڑپ, پھر طلب, پھر جد و جہد. یہ کل شام کے تین ڈائلاگ تھے شام کی کلاس میں ہمارے. پہلے تڑپ آتی ہے دل میں, کچھ کرنا ہے, اللہ کی بات سیکھنی ہے, سننی ہے, پھر تڑپ طلب میں بدلتی ہے, اور طلب کے بعد پھر انسان جد و جہد کرتا ہے تو اللہ تعالیٰ ضرور دیتا ہے. تو آئیے اس شعور کے ساتھ آج کا سبق شروع کرتے ہیں کہ اللہ تعالیٰ ہمیں محروم نہ کرے اور اللہ تعالیٰ ہم سے اس نعمت کا حق مانگے نہ, ورنہ ہم میں سے کوئی بھی نہیں بچے گا. اللہ کا کلام دنیا کی ہر چیز سے خوبصورت ہے. اور ایک آخری بات کر کے آیت پہ لے چلتی ہوں آپ کو, کائنات کی ہر چیز سے یونیک چیز قرآن کی کیا ہے, کیونکہ کائنات کی ہر چیز اللہ کی مخلوق ہے اور یہ قرآن اللہ کا کلام ہے, اور کلام وجود کا حصہ ہوتا ہے. کسی کی آواز سنیں تو اس کے بارے میں ایک فیلنگ آتی ہے نا, ایک پرسنالٹی بن جاتی ہے, ایک شبیہ بنتی ہے, یہ ایسا ہوگا بندہ, یہ بوڑھا ہوگا, جوان ہوگا, موٹا ہوگا, پتلا ہوگا. ہر آواز کا, ہر ٹیون کا ایک اثر ہوتا ہے ہمارے اوپر. یہ کلام اللہ کے وجود کا حصہ ہے. تو کائنات میں پھر اللہ ہی, میں مبالغہ نہ کروں, جنت بھی اتنی خوبصورت نہیں ہونی جتنا خوبصورت یہ کلام ہے, کیونکہ جنت بھی مخلوق ہے. ایک اللہ خالق ہے نا, کہتے ہیں نا کل من علیہ فان ویبقی وجہ ربک ذو الجلال والاکرام, خالق ایک ہے, باقی سب مخلوق ہے نا, بشر, فرشتے, جن, سانپ, بچھو. تو جنت بھی ایک مخلوق ہے, جہنم بھی ایک مخلوق ہے, پر یہ قرآن وجود کا حصہ. اس کے بعد میرا نہیں خیال کہ کوئی ایک جملہ بھی بولنے کی ضرورت ہے اس کتاب کی خوبی کے بارے میں. اور کتنے خوش قسمت ہے جو اللہ تعالیٰ کے اس وجود کی چیز کو، اللہ تعالیٰ کے اس کلام کو اپنی زبانوں سے ادا کرتے ہیں اور کانوں سے سنتے ہیں. اللہ تعالیٰ ہم سے اس کا حق ادا کرا لے. چلتے ہیں سبق پہ. خیانتوں کی بات ہے، یعنی سبق آج کے میں آپ کو کیا کیا ملنے والا ہے. ایک سٹریچ میں آپ کو چار چھ چیزیں بول دیتی ہوں تاکہ آپ کا بھی شوق بڑھے اور آپ کو اندازہ ہو کہ اس میں ہم کیا کہہ لیں گے. سب سے پہلے، کسی قوم کا زوال کب آتا ہے؟ جب مذہبی طبقہ اللہ کے احکامات کو توڑ موڑ کر پیش کرتا ہے. اس کا جواب آپ کو مجھے انشاءاللہ شروع میں ملے گا، بالکل ابتدائی آیات میں ہے. پھر اس کے بعد ربانی کون ہوتا ہے، یعنی بندہ رب کا بندہ کیسے بنتا ہے، اس کا تذکرہ انشاءاللہ ہمارے سامنے آئے گا. پھر تیسری چیز جو آج کے سبق میں بہت اہم ہے، اللہ کے نبی صلی اللہ علیہ وسلم کو نبی ماننے کا وعدہ. دیکھیے ہلکا سا بتا دوں، اللہ تعالیٰ نے انسانوں سے دو وعدے لیے ہیں آن دی ہول. سب سے ایک اللہ کو رب ماننے کا، جس کو وعدہ الست کہتے ہیں، وہ تو سورۃ الاعراف میں ہم لوگ پڑھیں گے انشاءاللہ. آج کے سبق کی بہت اہم بات یہ ہے کہ نبی صلی اللہ علیہ وسلم کی رسالت کے وعدے کا تذکرہ، یعنی دو وعدے ہیں، اللہ کو رب ماننا اور محمد صلی اللہ علیہ وسلم کو رسول ماننا. اور یہ وہ وعدہ ہے جس کی بنیاد پہ دنیا کے ہر انسان کو نبی صلی اللہ علیہ وسلم پر ایمان لانا پڑے گا. پھر اگلی چیز ہم پڑھیں گے اسلام، ساری کائنات کا دین کیسے ہے. اور آخر میں ہم پڑھیں گے حسرتوں کو، کہ جو لوگ آج ناشکری کر گئے اللہ کے حکم کی، کفر کر گئے، کل زمین بھر کر سونا لے کر پھریں گے کہ کوئی ہم سے قبول کرے اور ہمیں جہنم سے بچا لے، لیکن بچنے کا کوئی راستہ نہیں ہوگا. سبق بہت سمپل ہے، لیکن میں جب بھی یہ لیسن پڑھتی ہے نا، میرا دل عجیب تشکر کے جذبات سے بھر جاتا ہے، کیونکہ اس میں اسلام کی بات بہت ہے. تو آئیے آیت 78 سے ہلکی ہلکی وضاحت کرتے ہیں. کوشش کروں گی کہ اینڈ پہ پھر پورے سبق کو اکٹھا آپ کے سامنے رکھ دوں. آیت 78 ہے، وَإِنَّ مِنْهُمْ لَفَرِيقًا يَلْوُونَ أَلْسِنَتَهُمْ بِالْكِتَابِ. ان میں سے ایک ایسا بھی گروہ ہے جو اپنی زبان کو توڑتا مروڑتا ہے. کیوں ایسا کرتا ہے؟ لِتَحْسَبُوهُ مِنَ الْكِتَابِ، تاکہ تم سمجھو کہ جو کچھ وہ پڑھ رہے ہیں وہ کتاب میں سے ہے. یعنی اپنی باتوں کو اس ٹائل اور اس انداز سے پیش کرتے ہیں کہ لوگوں کو یہ محسوس ہو کہ یہ قرآن ہے، یہ اللہ کا کلام ہے. تو کیا ان کی یہ کوشش کامیاب ہوتی ہے؟ کیا ان کے زبان کے اس الٹ پھیر سے بات اللہ کی بن جاتی ہے؟ وہ کہا نہیں، وما ہوا من الکتاب، وہ کتاب میں ہے ہی نہیں. خالق کے کلام اور مخلوق کے کلام میں بہت بڑا فرق ہے. تو یہ کرتے کیا ایسا؟ وَيَقُولُونَ هُوَ مِنْ عِنْدِ اللَّهِ، اور وہ کہتے ہیں یہ اللہ کی طرف سے ہے، یہ سارے حکم اللہ کی طرف سے ہیں. حالانکہ وَمَا هُوَ مِنْ عِنْدِ اللَّهِ، جبکہ وہ اللہ کی طرف سے نہیں ہوتا. یہ بتائیے کہ اس آیت کو سن کر آپ کو سورت بقرہ کی کوئی آیت یاد آ رہی ہے؟ آیت 79، بالکل یہ مضمون. ہم اس وقت بالکل سورہ بقرہ کے اسی حصے پہ جہاں سورت آل عمران میں، وہاں یہود کے سامنے ایمان کی دعوت تھی، کیونکہ یہود کا معاملہ دل کا معاملہ تھا، انہوں نے دلوں میں خیانتیں بھری ہوئی تھیں. یہاں نصارہ کے سامنے بالخصوص اور عام طور پہ سب کے سامنے اسلام کی خوبی بیان کی جاتی ہے. فرمایا وَيَقُولُونَ عَلَى اللَّهِ الْكَذِبَ وَهُمْ يَعْلَمُونَ، وہ اللہ پر جھوٹ باندھتے ہیں اور جانتے بوجھتے. پیچھے ہم نے پڑھا تھا سورت بقرہ ہی میں کیا کہتے تھے، اللہ تعالیٰ نے کہا لا تقولوا رائنا. یہود کی کیا عادت تھی کہ نبی صلی اللہ علیہ وسلم کی محفلوں میں جا کر لفظ رائنا کو رائنا کہہ دیتے. بات یاد ہے نا، چرواہا معنی بھی بن جاتا، کہیں بے وقوف بات اور کہیں کچھ اس طرح کے، یعنی توہین رسالت کرتے تھے. وہاں بات تھی لا تقولوا رائنا، لفظوں کو پھیرنا. یہاں بات خاص طور پہ لین کی ہے. اگر آپ لفظ جلوون سمجھیں گے تو باقی سب کچھ سمجھ جائیں گے. لفظوں میں دیکھیے تو اِنَّا مِنْهُمْ لَفَرِيقًا تک تو بات واضح ہے. لفظ جلوون کیا ہوتا ہے؟ لام واو یا اس کا روٹ ہے، لول حبلو یلویہی لین. عرب لوگ بولتے تھے رسی کو بٹنا اور بل دینا. کبھی آپ نے دو تین رنگوں کی رسیاں بٹی ہوں، پھر اس کو اکٹھا ایک جگہ کر دیں تو وہ ڈوری سی نہیں بن جاتی، پتہ نہیں چلتا یہ نیلی ہے پیلی ہے، کیونکہ اس میں ہر رنگ کا ایک تار ہوتا ہے. तो एक मल्टी सा कलर बन जाता है। इसी तरह लवा बिरासी ही का मतलब है उसने अपना सर फेर लिया, मुराद है एराज करना। तो लवा में क्या है, स्पीकिंग स्टाइल को चेंज करना, बात समझ रहे हैं, बात को बदल देना, किस तरह से, बोलने में। देखिए यहूद की हमने पहले पारे में जो ख्यानते पढ़ी उसके लिए क्या लफ्ज आया था, युहर्रिफून अल-कलिमा मवादी ही, आगे भी आएगा, आप वहां भी था, युहर्रिफून तहरीफ करते हैं। तहरीफ कैसे होती है, लिखने में, मानी बदलने में, ये नहीं डिस्क्रिप्शन में तब्दीली होती है, उसमें राइटिंग में गड़बड़ है, यलबून में बोलने में गड़बड़ है, ये फर्क लिखिएगा। बात ऐसी लच्छेदार करते हैं कि लोग कहते हैं वाह जी वाह, मजा आ गया, सुभान अल्लाह, अल्हम्दुलिल्लाह, अल्लाह अकबर, ये कर करके लोग उनके स्पीकिंग स्टाइल पे मरने लगते हैं, और आज भी ऐसे लोग मौजूद हैं। असल में ये किनाया है झूठ बोलने का, ये भी लिखिए, यलवी से यहाँ क्या मुराद है कि झूठ बोलना। अब अल्लाह ताला ये भी कह सकते थे कि इन्ना मिनहुम लफरीकन युकज्जिबून, झूठ बोलते हैं, लेकिन इनडायरेक्टली वो लफ्ज बोल के यलवी का बता दिया, झूठ बोलना और अटकल पच्चू करना, बहाने करना, जैसे कुछ लोग होते हैं ना बातों के धनी, वही बात है। उर्दू में आप एक लफ्ज सुनते हैं मुलतवी करना, चीज मुलतवी हो गई, पोस्टपोन, वो भी यही है। उसमें आप क्या करते हैं, कल होना था ये काम, आपने उसको मुलतवी करके तोड़ मोड़ के किसी और जगह कर दिया कि अब दोबारा इसको देखेंगे कहाँ होता है। अल सीना तहम जो है ना, लाम सीन नून से है, लिसान की जमा है ये। अब ये देखिए कि ये बहुत खूबसूरत लफ्ज है, ये हमारी जो जुबान जिसको कहते हैं है बालिश्त भर की, पर काम बहुत बड़े बड़े करती है। तो लाम सीन नून से जब भी कोई लफ्ज आता है ना, तो किसी चीज की ऐसी लंबाई, देखिए यहां से अब आपको जुबान का तारुफ समझ आएगा, जुबान समझ गए ना, लैंग्वेज नहीं, ये टंग, टंग बोलना, यानी ये बॉडी पार्ट जो हमारा जुबान है, जो बकरे की जुबान कुछ लोग खाते भी हैं, वो जुबान, और वो जुबान जो माशाल्लाह हमारी सारा दिन चलती है, यानी बोलने की बात नहीं है, जुबान किसको कहते हैं, ऐसी लंबाई की चीज जो नहायत लतीफ भी हो और मनकदे ना हो। जुबान लंबी होती है ना, वही मानी इसमें देख रहे हैं, और इस लिसान जमा है अलसिनतुन की, सिनतुन वाहत होगा तो लिसान जमा होगी, कुव्वते गोयाई भी कह सकते हैं। अल्लाह ताला ने अंबिया कराम के लिए ये ऑनर दिया सूरत मरियम में, अंबिया कराम के लिए वजालना लहुम लिसान सिदकिन अलिया, हमने उनके लिए बड़ी सच्ची जुबान रखी, मुराद है कि उनका जिक्र खैर दुनिया में हुआ। तो यहां लिसान से मुराद तारीफ और तौसीफ है, कि इनको वो मुकाम दिया कि दुनिया में भी उनकी तारीफें होती रहीं। बहरहाल इसका जिक्र सूरत रूम में भी हम पढ़ेंगे इंशाल्लाह, कि अल्लाह की निशानियों में से है, मुख्तलिफ लोग मुख्तलिफ बातें बोलते हैं, आपको तो पता नहीं खैर मौका कब मिलता होगा, हम एक एयरपोर्ट से उठ के जब दूसरे में जाएं, यहाँ नॉर्वेजियन नहीं पढ़ी जा रही तो स्वीडन में जाके स्वीडिश नहीं पढ़ी जानी, तो डेनमार्क में जाएंगे तो उनकी जुबान नहीं पढ़ेंगे, जर्मनी में गए तो उनकी बात नहीं समझ आएगी, ऐसे ही है ना, बिल्कुल इसी तरह से ये जुबानें भी तो अल्लाह का एक इनाम ही है ना। तो यहाँ असल में जो मुराद थी कि जुबान को पेच देते हैं, मतलब यह है कि उसके स्टाइल को बदलते हैं। किसी ने किसी से कहा कि आपके पास जब लोग आते हैं कोई बात पूछने, तो आप उसको जो बात कहते हैं, मसलन वही बात, जैसे कोई किसी बुजुर्ग के पास जाए कि बेटा होगा कि बेटी, तो क्या होगा, तो कहते हैं कि देखो होना तो दोनों में से एक ही काम है ना, ठीक है, तो अगर हम कह देते हैं बेटा होगा या बेटी होगी, अब क्या हुआ, बेटा हुआ, तो लोग कहेंगे वो बाबा जी ने ना बेटे के लिए उसको लंबा खींचा था बेटा, 60% चांसेस है बेटे के होने के, मिसाल है, लेकिन 40% बेटी हो गई तो क्या होगा, कहते बेटी भी तो बोला था ना, बात समझ गए, ये बिल्कुल ये ऐसे दुनिया में मौजूद है, किससे, यानी लफ्जों के हेर फेर में लोगों को रख देना। लितहसबूहु मिनल किताब, तहसबू का लफ्ज हसीबा से, हासीनबा हसी नहीं बल्कि यहाँ हसबा याहसबू से है, हिसबानन हिसाबन गिनने के मानी में होता है, शुमार करना, ख्याल करना, गुमान करना। हसबू कहते हैं वो जो काफी हो, कहते हैं ना हसबुनल्लाहु व नियमल वकील, वो भी यही है कि अल्लाह हमको काफी है, ऐसा काफी होना कि इसके बाद किसी की जरूरत ना रहे। अल्लाह सुब्हान तआला जब हमें काफी हो जाता है ना, तो हम कहते हैं नो थैंक्स, आई डोंट नीड एनीथिंग, अल्लाह ने मुझे सब कुछ दे दिया। अल्लाह के होते हुए जरूरत भी क्या है, अलैहिस्सल्लाहु बिकाफ़ नबदा, इसी से फिर अल्लाह सुब्हान तआला का नाम है अल हसीब। हसीब कहते हैं हिसाब करने वाला, निगरानी करने वाला। इंसान के नफ्स को भी कहा गया, कहां भला, Surat Bani Israel, ayat 14. Kafa bi nafsikal yawma alayka hasiba. Aaj ke din to apna hisab lene ke liye khud kafi hai. और इससे क्या पता चलता है कि यख सबून से वो गुमान तो कर रहे थे कि ऐसा हो, लेकिन नजर नहीं आता. फिर इसी से लफ्ज एहतसाब भी है, एहतसबा, गुमान करना या ख्याल करना. अल्लाह सुब्हान तआला कहते हैं वो लोगों को धोखा देना चाहते हैं, लेकिन असल में वो दे नहीं सकते. अब आप देखिए, कल उनकी इसके बारे में क्या खयानत थी कि वो मानी को चेंज कर देते थे. ये पुरानी हो रही, आज भी देखिए, टूथपेस्ट नहीं बिकता जब तक लफ्ज बदल बदल के ना पेश करें. इस कौम की ये आदत है कि ये लफ्जों को बड़ा तोड़ते मोड़ते हैं. उछल कूद, तब्दीली, ऐसे करना, ऐसी ऐसी बातें करना. और वो तो कल गुजर गए जो थे, हमें उनसे ज्यादा क्या लेना. लेकिन आज के जो मुसलमानों ने हद कर दी है, यानी 2-3 दिन पहले मुझे किसी ने एक ऐसा क्लिप भेजा कि जिसे मेरे सर से पांव तक कहना चाहिए कि आग लग गई. मेरा ख्याल है अल्लाह झूठ ना बुलाए तो कोई 300-400 बंदा ऐसे खड़ा है आपस में साथ, उसके शोल्डर से शोल्डर, कि मैं ये सोच में पड़ गई इतने लोग आए इनकी बात के लिए. सबको खड़ा किया हुआ है, बैठे हुए में तो जगह ज्यादा लगती है ना. जब आप साइड बाय साइड यूं खड़े होते हैं ना, यूं खड़े होते हैं, जैसे वो मैदान हशर का तस्वर आता है कि लोग साथ जुड़े होंगे, सब खड़े और स्टेज पे एक कोई बुजुर्ग तो नहीं है, अल्लाह नोज दी बस क्या है, अच्छे खासे एक शख्स है, उनके साथ एक और है, उनको माइक दिया जाता है. फिर वो वल्लाह ही मैं वो करना नहीं चाहती, यही आयत मुझे याद आई थी, कुछ पढ़ते हैं. सबको भूख पहुंच गई, दम कर रहे हैं, 3 दम किए. फिर कहा आप सर पे हाथ रख लो, अब जिसके हाथ में पानी की बोतल है वो सर पे रख लो, मेरे पास है लेकिन मैं कभी भी नहीं आपको भेजूंगी, आप इसलिए मैंने यहां जिक्र किया. हम ऐसी चीजों को आगे क्यों करें? और वो जो लोग कर रहे हैं आगे उनपे, यानी वो सारों को इज्तमाही दम कर रहे हैं. अच्छा, हाथ में पहले मुझे लगा कि ये, जब वो मुझे वीडियो मिली ना तो मैं समझी कि ये कोई जादू का कुछ काम करने, उनके हाथ में ना इस तरह का, या मेरा तो ये हेडफोन है ना, आप इसको यूं देखिए कि कड़ा सा था उनके हाथ में, तो मैं समझी ये कोई अपना वो दिखाने लगे हैं करतब जैसे, नहीं बिल्कुल वही मफहूम लग रहा है, स्टेज बना हुआ है. तो मैंने कहा कि ये किसी ने कोई वीडियो भेजी है कि कोई अपने करतब दिखाते हैं. तो ये आप इस तरह से ना टाइट सी एक चीज़ थी, बिल्कुल स्टिफ ऐसे दिखाना चाहिए, यानी इस तरह स्टिफ सी एक चीज, जब वो खड़े आए ना तो उनके हाथ में यूं चीज थी. मुझे पूरी वीडियो में समझ नहीं आ सका, तकरीबन 30-80% वक्त पे नहीं समझा कि ये, मैंने कहा बैंड पे ये कुछ करेंगे, ये तोड़ेंगे, लेकिन वो क्या था, तस्बीह थी, ऐसे स्टिफ सी और उसमें मोती थे, तो वो यूं करे फूके मार मार के, कहते तुम सब पे जाओ दम हो गए. यकीन करें हर कल्चर के लोग उसमें, और मतलब अच्छे रीजनेबल लोग हैं. पानी की बोतलें थी, कहा अब ये जो आखिरी दम है ये पानी जिसके हाथ में, तो सारे पानी की बोतलें ऊपर करो, सब ने खड़े होकर ना अपने ऊपर कर ली. फिर उन्होंने कोई एक आखिरी दम पड़ा, कहा जाओ तुम सब पे दम हो गए. आई डोंट नो, ये जो मैंने देखा है वो आपको बताया, लेकिन मुझे इस पे एक हदीस याद आ गई जो नबी सल्लम की पेशन गोई थी, कि लततबियुन सुनन मन काना कबलकुम, कि तुम अपने से पहली उम्मतों की कदम ब कदम पैरवी करोगे. अल्लाह के नबी ने बताया तो सहाबा ने पूछा ये कैसे होगा, आपने फरमाया हाँ वो लोग जो दुनिया की अगराज, जाती फायदे, इज्तमाई तासुब और फिकही मामलात के अंदर कुरान के साथ ये मामला करेंगे कि अपनी बात को कुरान से साबित करेंगे. आज इस कुरान से लोगों ने हर मसलक साबित किया हुआ है. वहाबी इसी कुरान से वहाबी है, ब्रेलवी इसी किताब से ब्रेलवी है, हनफी के पास दलील है, कादियानी के पास, अहमदी के पास, आप मुसलमानों के अगर 72-73 नहीं भी आपको याद, तो 20-25 फिरके जो आप सुनते हैं, हर बंदा आपको कुरान की एक आयत से साबित करेगा. आज सुबह किसी ने मैसेज भेजा मुझे स्टूडेंट्स में से कि देखें अब लोग क्या भेज रहे हैं, वक्त की तवालत और कमी का डर है और मुझे कोई उसमें फ़ायदा नहीं है, वरना यकीन करें कम अज़ कम कोई वो 10-15 ऐसे वो स्लॉट्स बनते हैं, तो उसका मैसेज है कि आज यकम रबी अव्वल है और उसके नाते से 2 दोस्तों का मुकालमा और कुरान की जो आयतें. मुझे सारी बात से कोई बहस नहीं है, एक दोस्त है जो दूसरे को मिलाद मनाने पे माइल कर रहा है और पूरी मत अपने दलायल है, दूसरा कहता है क्यों करें, नबी सल्लम ने तो किया नहीं, सहाबा ने तो किया नहीं, और दूसरा बंदा उसके जवाब में अपोजिट बातें कहता है, और जो फिर वो कुरान की दलीलें पेश करता है, वल्लाही यलवून अलसिना था. आप अभी बच्चे हैं, आप तीसरे पारे पे, आपको भी नायतों का नहीं पता जो उन्होंने पेश की, न सर न पाऊं. मैंने सोचा कि ये हमें जहालत की सजा मिल रही है, और वो टैक्स कितनों को गया, अगर वो कहने लगी कि आजकल लोग अब इस तरह के टैक्स आम कर रहे हैं सबको, जिसने रबी अव्वल की पहले लोगों को खबर दी वो बख्शा गया, तो फिर तो वेदर चैनल वाले बख्शे गए. چاند دیکھنے والے بخشے گئے، دیکھیے ہم نے کیا بنایا، یہ رونے کی بات ہے، اللہ کی قسم یہ رونے کی بات ہے، یہ ہماری جہالت ہمارے منہ پہ تماچے مارے، یہ اس وقت کھاؤ کھانے پیو سو جاؤ مرو جو مرضی کرو جیو، یہی کر رہے ہیں، یہ مرنا نبھاتے ہیں یا جینا نبھاتے ہیں یا حج کرنا نبھاتے ہیں یا شادیاں نبھاتے ہیں یا منگنیاں نبھاتے ہیں، اور امت ہماری کس طرح ہو گئی، یلو نال سینا تو ہم آج یہ امت کے جو چار ٹکڑے پڑے ان کا حال دیکھ لیجئے، چار ٹکڑوں میں امت بٹی پڑ، ہر دن بیسیوں میسج ہے میرے پاس، جیسے دن چل رہے ہوتے ہیں وہ چیزیں آتی ہیں، اور میں جان کے سنتی دیکھتی ہوں کہ یہ کر کیا رہے ہیں دنیا والے، کہ آج آپ دیکھیے کہ ہماری اپنی عقلیں کام نہیں کرتی، ہم دوسروں کو کیوں کہیں، ہم اپنا حال کیوں نہ دیکھیں، آج ہر بندہ کہتا ہے کہ جو بات میرے پاس ہے وہی ٹھیک ہے، صحابہ کرام نے جب اللہ کے نبی سے یہ بات سنی کہ قیامت کے قریب امت مسلمہ کے 73 فرقے ہو جائیں گے، تو کہا اللہ کے نبی صلی اللہ علیہ وسلم ان میں سے جنتی کون ہوگا اور جہنمی کون ہوں گے، ناری اور ناجی، تو کہا کہ ایک ناجی اور باقی 72 ناری، 72 آگ میں جائیں گے، غم پڑ کے صحابہ کو کہا من ہم یا رسول اللہ، وہ ہوں گے کون، کہا وما انا علیہ وصحابہ، وہ جس پہ ہوں گے جس پہ میں اور میرے صحابہ، ان کی نسبتیں بیچ میں نہیں رکیں گی، تو ضرورت کس بات کی ہے، ہم اس کے اوپر درد پیدا کریں، غم پیدا کریں، ابن عباس کہتے ہیں کہ اس سے مراد یہودی ہیں جو کتاب میں وہ اضافہ کرتے ہیں جس کو اللہ نے نازل نہیں کیا، یہ فتح القدیر کی روایت ہے، لوگوں کو فیلنگز یہ دیتے ہیں ہم قرآن پڑھتے ہیں، عام لوگوں کو کیا پتا، آج دیکھیے ہمارے لوگوں میں کوئی عربی کی کوئی کوٹیشن پڑھ رہا ہو، 90% مسلمان پاکستانی انڈین نہیں جانتے کہ یہ قرآن ہے حدیث ہے یا عربی کا کچھ اور ہے، کسی نے ہمیں واقعہ اپنا سچا سنایا تھا کہ بہت پہلے کی بات ہے آج سے، تب یہ سی ڈیز کیسٹس اتنی عام نہیں تھی، کوئی سعودی عرب گیا وہاں سے ٹیپ خرید کے لایا، اس گھر میں آئے جب اس کا ٹیپ ریکارڈر بھی وہیں سے خریدا، سارے گھر والے بیٹھے، بچے بھی بیٹھے، عورتیں دوپٹے لے کے سر پہ لے لو کے بیٹھی، تو وہ کیسٹ چلائی، بڑے شوق سے سن رہے ہیں کہ یہ ہم قرآن سن رہے ہیں، تو بعد میں کچھ کسی وقت کسی ایسے شخص کے سامنے چلائیں جن کو عربی کا پتہ تھا، تو انہوں نے کہا یہ تو عربی کے گانے ہیں، تم اس کو کچھ اور سمجھ رہے ہو، جہالت کی کوئی دوا نہیں ہے علم کے سوا، واللہ ہی اس پہ تڑپیں، اس پہ روئیں، اس پہ کھپیں، آپ کو سب سے بڑا غم اگر لگاؤ آج تو یہ لگاؤ کہ میں جاہل نہ رہ جاؤں، مجھے اپنے ارد گرد والوں کی جہالت دور کرنی ہے، بیماریاں کیا ہیں، یہ کوئی بڑی چیز ہے، یہ روحانی بیماری زیادہ بڑی ہوتی ہے جسمانی بیماریوں سے، مصروفیت کیا ہے، دیکھیے آپ کا گھر بھرا ہوا ہے اور دوسرے کا گھر خالی ہے، آپ کو اپنے بھرے ہوئے گھر میں بھی سکون اور چین نہیں ملے گا، تو یہ دین کی اصل میں ملاوٹوں کی بات ہے، اللہ کی تعلیمات کو خود ساختہ معنی پہنانا، دینی تعلیمات کو اپنے رویے کے مطابق ڈھالنا، کسی نے کہا کہ وہ کلاس لے رہے تھے سن رہے تھے تو ساتھ ان کے دوسرے بھی سننے لگے کوئی گھر میں جو پسند بھی نہیں کرتے تھے، خوش ہونے لگے سنتے رہے سنتے رہے، بعد میں اینڈ پہ جب سود کی بات آئی سبق میں تو کہا کہ نہیں نہیں اب بند کر دو، یہ نہیں ٹھیک، یہ اس دور کی باتیں تھی، تو جنہوں نے مجھے سنا وہ کہتی میں نے ان کی آنکھوں میں آنکھیں ڈال کے کہا بات سنیں، آج سود وہ بھی لیتا ہے میں بھی لیتی ہوں فلاں ہم سب لیتے ہیں، لیکن میں آپ کو بتا دوں فازن بہر میں من اللہ و رسولی، کیونکہ میں نے خود قرآن میں پڑھ لیا کہ اللہ اور اس کے رسول سے جنگ ہے، کہتی میری اس بات کے بعد وہ بالکل نہیں بولے، مطلب اس نے یہ کہا کہ میں ان کو یہ کہہ رہی تھی کہ یہ میری استاذہ نہیں کہہ رہی، یہ قرآن میں نے خود بھی ترجمہ یاد کر لیا فازن بہر من اللہ و رسولی، لوگ کہتے نہیں نہیں ایسی بات نہیں، خواہش، کل شام کا پورا سبق خواہشوں پہ تھا، خواہش ضد، اور تیسری ایک اور چیز تھی جو امت کو توڑتی ہے، تو آج بھی ہمارا یہی حال ہے، دعا کیجئے کہ ہمارے اوپر وہ شعر نہ ثابت آ جائے کہ وہ پتہ نہیں کیا مفہوم ہے کہ کس قدر ہیں جرت والے پاسبان حرم، خود بدلتے نہیں قرآن کو بدلتے ہیں، سورج یونس میں بھی ہم پڑھیں گے کیا بدل ہو، اس قرآن کو بدل دو یا پھر تھوڑا سا تو تبدیل کرو، اللہ تعالیٰ ہمیں اس کی توفیق نہ دے،
وَإِنَّ مِنْهُمْ لَفَرِيقًا يَلْوُونَ أَلْسِنَتَهُم بِالْكِتَابِ لِتَحْسَبُوهُ مِنَ الْكِتَابِ وَمَا هُوَ مِنَ الْكِتَابِ وَيَقُولُونَ هُوَ مِنْ عِندِ اللَّهِ وَمَا هُوَ مِنْ عِندِ اللَّهِ ويقولون على الله الكذب وهم يعلمون.